यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। संघीय संसदको बैठक सञ्चालनमा सहयोग गर्न नेकपा एमालेलाई सर्वदलीय बैठकको आग्रह, बैठकमा नेकपा एमाले अनुपस्थित। नेकपा एमालेको भोलि काठमाडौँमा शुरू हुने प्रथम विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा। कोरोना संक्रमण कायमै रहेकाले अर्को आदेश नभएसम्म भीड़भाड़ सभा जुलुस र महोत्सवमा काठमाडौँ जिल्ला प्रशासनको रोक। र इक्वेडर स्थित एक कारागारमा दुई समूह बीच भएको भिडन्तमा 116 जनाको मृत्यु भएपछि आपतकालको घोषणा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संघीय संसदको बैठक मर्यादित रूपमा सञ्चालनमा सहयोग गर्न सर्वदलीय बैठकले नेकपा एमालेलाई आग्रह गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा संघीय संसदलाई निर्वाध र मर्यादित ढंगले सञ्चालन गर्ने विषयमा छलफल भएको। बैठकपछि सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो।
संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउनका निमित्त प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सकारात्मक भूमिका निर्वाह गरोस् भन्ने आग्रह छ र अहिले प्रतिनिधि सभामा 33 विधेयकहरू छन्, जुन विधेयक नेपाली जनताका दैनिक आवश्यकतासँग सरोकार राख्ने विधेयकहरू छन्। त्यस्तै गरेर राष्ट्रिय सभामा 27 विधेयकहरू छन्। अहिले यी विधेयकहरू अन्यलको अवस्थामा छन्। यस किसिमको परिस्थितिमा अहिले संसदको बैठक आवश्यक छ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नभएपछि एमाले वार्ता र संवादबाट टाढा भागेको निष्कर्ष बैठकमा सहभागी दलहरूको रहेको मन्त्री कार्कीले बताउनुभयो। प्रधानमन्त्री देउवाले आज एमाले अध्यक्ष ओली बैठकमा अनुपस्थित भए पनि फेरि आफूले बोलाउने र त्यसबेला बैठकमा आएर अध्यक्ष ओलीले आफ्ना कुरा राख्ने विश्वास व्यक्त गर्नुभएको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो।
यस बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू उपस्थित हुनुभयो, तर प्रमुख प्रतिपक्षी दल एमाले आज उपस्थित भएन र उहाँहरूले संसद अवरोध गरिरहनु भएको छ र उहाँहरूसँग संवाद र वार्ता गर्नका निम्ति सम्माननीय प्रधानमन्त्रीजीले आयोजना गरेको बैठकमा पनि उहाँहरू अनुपस्थित हुनुभएको छ। यसले उहाँहरू संवाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ, जुन कुरा अहिले मुलुकको आवश्यकता भिन्न छ र आज संसदमा उपस्थित सम्पूर्ण राजनीतिक दलका नेताहरूको उपस्थिति थियो र यो उपस्थितिमा सम्माननीय प्रधानमन्त्रीले भन्नुभएको छ, उहाँ आज अनुपस्थित भए पनि फेरि पनि म उहाँलाई आमन्त्रण गर्छु र उहाँ आउनुहुनेछ र आफ्नो कुराहरू राख्नुहुनेछ भनेर सम्माननीय प्रधानमन्त्रीजीले भन्नुभएको छ।
प्रतिनिधि सभामा 33 र राष्ट्रिय सभामा 27 विधेयक विचाराधीन छन्। सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवा, कानून मन्त्री कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायण काजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भूषाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्त ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चा शाखा उपाध्यक्ष दुर्गा पौडेल लगायत सहभागी हुनुहुन्थ्यो। सरकारले नेपाल सरकारका सहसचिव गोपाल प्रसाद सिग्देललाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्री परिषद बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकले जेनेभामा आयोजना हुने विश्व व्यापार संगठन WTO को 12 मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको बताउनुभयो। यसै गरी मन्त्री परिषद बैठकले इन्टरपोलको 89 महासभामा भाग लिन स्वीकृति दिने निर्णय गर्नुका साथै विभिन्न मन्त्रालय अन्तर्गतका विकास आयोजनाहरूका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा महालेखा परीक्षकको 58 वार्षिक प्रतिवेदन 2078 पेश भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको विरोधका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन 2078 पेश गर्नुभएको हो। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही असोज 19 गते मंगलबार दिउँसो 1 बजे बस्नेछ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भोलिदेखि शुरू हुने प्रथम विधान महाधिवेशनको सम्पूर्ण तयारी भएको जनाएको छ। विधान महाधिवेशन मूल व्यवस्थापन समितिले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी भोलिदेखि ललितपुरको गोदावरीमा शुरू हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा समितिका संयोजक रामबहादुर थापाले 3 दिनसम्म चल्ने अधिवेशनमा राजनैतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव तथा विधान संशोधन प्रस्तावमा छलफल हुने जानकारी दिनुभयो। संयोजक थापाले विधान अधिवेशनले एमालेको विधान एवं पार्टी संगठनलाई नयाँ स्वरूप प्रदान गर्ने र त्यसले देशको राजनैतिक भविष्यको दिशा निर्देश गर्ने बताउनुभयो।
यो विधान महाधिवेशन नेपाल र नेपालीको भविष्यसित जोडिएको विषयसित जोडिएको छ यो र यो महाधिवेशनले नेपालको भविष्य कतातिर लैजाने, नेपालीहरूको भविष्य कस्तो चाहिँ निर्माण गर्ने भन्ने कुराको निष्कर्ष यो महाधिवेशनले निकाल्छ। त्यस कारणले यो मुख्यत विचारसित सम्बन्धित छ र यो महाधिवेशन समाजवादी आन्दोलनको रणनीति र कार्यनीतिसित सम्बन्धित हुन्छ। यसले समाजवादको निर्माण गर्ने विचार सिद्धान्तको निरूपण गर्नेछ यो महाधिवेशनले।
विधान महाधिवेशनमा देशभरबाट 6,000 भन्दा बढ़ी नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू सहभागी हुने एमाले जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुटगत रूपमा नभई पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ़नु अहिलेको आवश्यकता भएको बताउनु भएको छ। अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई आज काठमाण्डुमा सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले यसअघि भएका गल्ती र भूल सच्याएर अगाडि बढ़न आफ्ना नेता कार्यकर्तालाई जनताको घर घरमा जान आग्रह गर्नुभयो। अध्यक्ष प्रचण्डले सहमति र सहकार्यबाट एक ढिक्का भएर पार्टी सम्मेलनसम्म जानुको विकल्प नभएको बताउनुभयो। कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नका लागि यसअघि एमालेसँग एकता गरेर आफूहरूले गल्ती नगरेको भन्नुहुँदै अध्यक्ष प्रचण्डले अध्यक्ष केपी ओलीको धोखा र विश्वासघातका कारण अहिलेको अवस्था आएको आरोप लगाउनुभयो।
हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने उद्देश्य राख्नु गल्ती त होइन नि। हामीले देखेको सपना त एउटा विशाल कम्युनिष्ट पार्टी बनाउने र समाजवादतिर जाने सपना हो। हामी पुँजीवादतिर जानलाई पार्टी एकता गरेर त थिएनौ। तपाईँहरूले राजनीतिक प्रतिवेदन हेर्नुभयो, त्यति बेलाको विधान हेर्नुभयो, त्यति बेला भएको लिडरसिपको सहमति, अध्यक्षको समान हैसियत, प्रधानमन्त्री पनि समान अवधि भन्ने डकुमेन्टमा सही गरेका थिए नि त केपीले। त्यो हेर्नुभयो भने त हामीले गल्ती गरेको भन्ने हुँदैन नि त। धोका र विश्वासघात त केपीले दिए। केपीको एउटा क्षमता चाहिँ रहेछ, झुटो कुरालाई पनि झुटो होइन कि भने जस्तो गरी भन्न सक्ने क्या।
अध्यक्ष प्रचण्डले पार्टीका नेताहरूमा क्रान्तिकारी चरित्र कम हुँदै गएको हो कि भन्ने अवस्था आएकाले अब सचिनुको विकल्प नभएको बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले मुलुकको परराष्ट्र नीति देश र जनताको राष्ट्रिय हित प्रवर्धनमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभएको छ। संयुक्त राष्ट्रसंघको 76 महासभामा भाग लिएर आज स्वदेश फर्कनुभएका परराष्ट्र मन्त्री डाक्टर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै राष्ट्रिय हितको प्रवर्धन गर्ने परराष्ट्र नीति राष्ट्रिय सहमतिमा नै तजुर्मा गर्नुपर्ने बताउनुभयो। छिमेकी राष्ट्र लगायत सबैसँग सन्तुलित सम्बन्ध कायम गर्ने विदेश नीतिमा जोड़ दिनुहुँदै परराष्ट्र मन्त्री डाक्टर खड्काले परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने विषयमा राजनैतिक दलहरू विभाजित हुन नहुनेमा जोड़ दिनुभयो। न्यूयोर्कमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा आफूले अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संशोधन गर्नुपर्ने धारणा व्यक्त नगरेको, बरु 4 वर्ष अघि भएको सम्झौतालाई अहिले नेपालले संशोधन गरौं भन्दा अमेरिकाले त्यसलाई स्वीकार गर्ने सम्भावना क्षीण देखिएको अभिव्यक्ति भने दिएको स्पष्ट गर्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ। राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा ती देशका राजदूतहरूले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। समारोहमा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, परराष्ट्र सचिव भरतराज पौड्याल तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो। काठमाडौँ जिल्लामा आज राति 12 बजेदेखि भीड़भाड़, मेला र महोत्सव गर्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक आदेश जारी गर्दै मानिसहरू जम्मा हुन, भीड़भाड़ गर्न, सभा जुलुस गर्न, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने गरी रोक लगाएको हो। प्रमुख जिल्लाधिकारी गोविन्द प्रसाद रिजालद्वारा अर्को आदेश नभएसम्मका लागि जारी आदेशमा कोविड 19 संक्रमण कायमै रहेकाले नजिकै गरेका चाड़पर्वहरू पनि सांकेतिक रूपमा मात्रै मनाउन आग्रह गरिएको छ। चाड़पर्वको समयमा बढ़ी भीड़भाड़ एवं यात्रा गर्दा हुन सक्ने चोरी, ठगी र लुटपाट जन्य गतिविधिबाट सचेत रहन, यात्रा गर्दा आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट लिएर यात्रा गर्न तथा सवारी साधनको छतमा यात्रा नगर्न पनि आदेशमा भनिएको छ। नेपालमा आज थप 1078 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज 8555 नमूनाको पीसीआर परीक्षण गर्दा 898 जना तथा 3210 नमूनाको एन्टीजेन परीक्षण गर्दा 180 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी आज थप 911 जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप 12 जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार आज देशभर गरी 18168 जना कोरोनाका सक्रिय संक्रमित छन्। सक्रिय संक्रमित मध्ये 1366 जना अस्पताल तथा विभिन्न संस्थागत आइसोलेशन सेन्टरहरूमा रहेका छन् भने बाँकी संक्रमित आफ्ना घरमा आइसोलेशनमा छन्। पछिल्लो समय शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा रेबिज विरूद्धको खोप लगाउन जानेको संख्या बढ़ेको छ। केही समय अघिसम्म रेबिज विरूद्धको खोप लगाउनेको संख्या महिनामा 2000 हाराहारीमा भए पनि हाल 3000 नागेको टेकु अस्पतालले जनाएको छ। संवाददाता कल्पना दाहालको रिपोर्ट।
पछिल्लो समय काठमाडौँ उपत्यकामा बाटाघाटा र घर आँगन ओरापर रहेका कुकुरहरूले टोक्दा रेबिज विरूद्धको खोप लगाउनेहरू बढ़िरहेका छन्। कुकुर, बिरालो तथा अन्य जंगली जनावरको टोकाईबाट लाग्ने प्राणघातक रेबिज रोगबाट समयमा नै जोगिन खोप उत्तम हुन्छ। रेबिज मानिसमा लागेमा उपचार नहुने तर कुकुरले टोक्ने बित्तिकै खोप लगाए बस्न सकिन्छ। कुकुर, बिरालो तथा कुनै पनि जंगली जनावरले टोकेपछि स्वास्थ्य कर्मीको परामर्शमा रेबिज विरूद्धको खोपको पहुँचमा छिटो पुग्नुपर्ने बताउनुहुन्छ शुक्रराज ट्रफी तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बास्तोला।
कुनै पनि व्यक्तिलाई रेबिजका लक्षण देखिसकेपछि बचाउन सकिँदैन। अहिलेसम्म विश्वव्यापी रूपमा केही व्यक्तिहरू चाहिँ अवलम्बन गर्न सकिने पार्सियली खोप लगाएका व्यक्तिहरू बाँचेका घटनाहरू रिसर्च आर्टिकलहरू छन्। तर हाम्रो परिप्रेक्ष्यमा रेबिज भइसकेपछि रेबिजका लक्षण देखिसकेपछि कोही व्यक्तिले हामीले बचाउन सकेका छैन। त्यसै कारण हामीले आम सर्वसाधारणलाई चाहिँ त्यो बुझाउन जरुरी छ।
रेबिजबाट बस्न घर पालुवा र छाडा छाडिएका कुकुरलाई समयमा नै रेबिज विरूद्धको खोप लगाउने, कुकुरले टोकेको स्थानमा 15 मिनटसम्म साबुन पानीले राम्रोसँग धुनेर तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरूद्धको खोप लगाउनुपर्छ। विशेष गरी कुकुरबाट मानिसलाई रेबिज रोगको जोखिम बढेकाले छाडा कुकुरहरूलाई स्थानीय तह, सामाजिक संघ संस्था र व्यक्तिगत पहलमा नियमित खोप लगाउने, कुकुरको संख्या व्यवस्थापन गर्ने र जनचेतना जगाउन सके रेबिज रोगलाई शून्यमा झार्न सकिने टेकु अस्पतालका निर्देशक डाक्टर बास्तोलाको भनाइ छ।
कुनै जनावरले टोक्यो भने उनीहरूलाई रेबिज हुँदैन। फलस्वरूप ती कुकुरहरूको टोकाबाट आम जनमानसमा रेबिज फैलिने डर हुँदैन। कुकुरको पपुलेसनलाई कन्ट्रोल गर्नको लागि चाहिँ अब विभिन्न भ्याक्सिन लगायतका कार्यक्रमहरू चलाउनु पर्ने देखिन्छ।
सरकारले रेबिज नियन्त्रणका लागि स्थानीय तहबाटै अभियान सञ्चालन गरी छाडा छोडिएका भुसिया कुकुरको व्यवस्थापन, देशव्यापी सरकारी स्वास्थ्य संस्थाबाट मानिसलाई निशुल्क रेबिज विरूद्धको खोपको व्यवस्थापन गर्ने कामलाई अगाडि बढ़ाइएको पनि जनाएको छ। सन् 2030 रेबिजलाई शून्यमा झार्ने लक्ष्य पनि सरकारको छ। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौँ।
संविधानको प्रस्तावनामा नै व्यवस्था भएको समानुपातिक समावेशी सिद्धान्तको कार्यान्वयन हुनुपर्नेमा सांसद र विज्ञहरूले जोड़ दिनुभएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा आज आयोजित कार्यक्रममा कार्यकारी पदमा महिलाको सहभागिता बढ़ाउन समानुपातिक प्रतिनिधित्वमा जोड़ दिइएको हो। छलफलमा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले राज्यका हरेक निकायसँगै राजनैतिक दलहरूमा समेत महिलाको 33% सहभागिता हुन नसकेको भन्दै अब राजनैतिक दलहरू संघहरूको अधिवेशन र सम्मेलनहरू नजिकिएकाले सबैले समानुपातिक सहभागितामा जोड़ दिनुपर्ने बताउनुभयो। नेपाली कंग्रेसकी सचेतक पुष्पा भूषाल, संसदीय समितिका सभापतिहरू शशी श्रेष्ठ, निरा देवी जैरू, तारादेवी भट्ट लगायतले राज्यका हरेक निकायमा संविधानमा भएको समानुपातिक समावेशीको सिद्धान्त कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड़ दिनुभयो। कोरोना संक्रमणको दर कम हुँदै गएपछि जाजरकोट जिल्लाका सबै विद्यालय एकसाथ सञ्चालनमा आएका छन्। लामो समयदेखि बन्द रहेका विद्यालय खुलेर भौतिक उपस्थितिमा नै अध्ययन गर्न पाउँदा विद्यार्थीहरू खुशी भएका छन्। जाजरकोट संवाददाता बद्री पन्तको रिपोर्ट।
कोरोना महामारीका कारण गत चैतदेखि बन्द जाजरकोटका विद्यालय धमाधम खुल्न थालेका छन्। संक्रमणको जोखिम घट्दै गएपछि विद्यालय सञ्चालनमा आएपछि विद्यार्थीहरू पनि निकै खुसी देखिएका छन्।
झण्डै छ महिना भइसक्यो हाम्रो विद्यालय बन्द भएको, हुँदा धेरै साथीभाइसँग भेटभाव छ अनि पढाइ पनि राम्रै चलोस् भन्न चाहन्छु।
स्कुल बन्द भए पढ्न पनि पाइएन, भर्खर खुलेको छ, म अत्यन्तै खुसी छु।
झण्डै छ महिना भइसक्यो हामीले पढ्न नपाएको, स्कुल आएकोमा चाहिँ हामी धेरै खुसी भएको छौँ।
लामो समयसम्म भएको बन्दाबन्दीले गर्दा विद्यार्थीको पठन प्रभावित भएको भन्दै विद्यालय खुलेपछि विद्यार्थीको पठन पाठनमा सहजता आउने शिक्षकहरूको भनाइरहेको छ।
म गणित विषय पढाइरहेको छु, कोर्स पूरा गर्ने चाहिँ मलाई ठूलो चुनौती छ। यो बीचमा पनि नजिकको विद्यार्थीहरूलाई चाहिँ घरमा बोलाएर एउटा दुईटा पाँच सातजना गरेर पनि अलिअलि पढाएँ, तर सबै विद्यार्थीले पढ्न पाउनु भएको छैन। अनलाइन गर्न खोज्दा उहाँहरू चाहिँ लाइन नटिप्ने, नेट नहुने विभिन्न समस्याले चाहिँ भएन।
पाँच छ महिनापछि स्कुल बल्ल सञ्चालन भएको छ र अहिलेको अवस्थामा विद्यार्थीहरू अत्यन्तै खुसी भएर हर्ष उल्लासको साथ विद्यालय र अत्यन्तै गम्भीर भएर क्लासले छिटो छिटो अगाडि बढाउने हाम्रो सोचाइ छ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालयले पठन पाठन सञ्चालन गरेको त्रिभुवन माध्यमिक विद्यालय खलङ्गाका प्रधानाध्यापक भक्तबहादुर मल्लले बताउनुभयो।
पठन पाठन सञ्चालनमा आएको छ, स्वास्थ्यको मापदण्डको क्रममा धेरै विद्यार्थी भाइ बहिनीहरूले मास्क प्रयोग गरेको अवस्था देखिन्छ। कोही कसैसँग मास्क नभएको अवस्था विद्यालयले नै मास्क उपलब्ध गराइदिएको छ भने हारोमा साबुन राखेर हात धुने व्यवस्था गरिएको छ।
विद्यालय सञ्चालन भएपछि जिल्लाका करिब 70,000 विद्यार्थीको पठन पाठन सहज भएको छ। बद्री पन्त, रेडियो नेपाल, जाजरकोट।
कञ्चनपुरका गड्डा चौकी र गौरी फन्टा नाका झण्डै डेढ़ वर्षपछि आजदेखि पूर्ण रूपमा खुलेका छन्। नेपाल सरकारको मन्त्री परिषद बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने गरेको निर्णयलाई कार्यान्वयन गर्न जिल्ला कोविड व्यवस्थापन समितिको आज बसेको बैठकले निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्लाधिकारी रामप्रसाद पाण्डेले जानकारी दिनुभयो। सीमा नाका पूर्ण रूपमा खुलेपछि नेपाल भारत मैत्री बस सेवा, भारतीय सवारी साधन र अन्य सवारी साधन र मानिसहरू सहजै आवत जावत गर्न सक्नेछन्। अब अन्तर्राष्ट्रिय समाचार। इक्वेडर स्थित एक कारागारमा दुई समूह बीच भिडन्त हुँदा 116 भन्दा बढ़ी मानिसको मृत्यु भएपछि त्यहाँ आपतकाल घोषणा गरिएको छ। गत मंगलबार भिडन्त भएको र झडप नियन्त्रणमा आएको भनिए पनि हिंसात्मक गतिविधि नरोकिएका कारण त्यहाँका राष्ट्रपति गुलेर्मो लासोले आपतकाल घोषणा गर्नुभएको हो। राष्ट्रपति लासोले पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै घटना दुखद भएको र अझै कारागारमाथि नियन्त्रण आइसकेको भन्न नमिल्ने बताउनुभयो। आपतकालपछि अब त्यहाँ सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको अभियोगमा एक वर्षको जेल सजाय सुनाइएको छ। पेरिसको एक अदालतले पूर्व राष्ट्रपति सार्कोजीलाई सन् 2012 राष्ट्रपति चुनावमा प्रचार प्रसारका लागि चाहिने भन्दा दोब्बर बढ़ी खर्च गरेको आरोपमा जेल सजाय सुनाएको हो। न्यायाधीशले 66 वर्षीय सार्कोजीले घरमा नै विद्युतीय ट्यागका साथ आफ्नो सजाय काट्न मिल्ने बताए पनि सजाय विरूद्ध सार्कोजीले अदालतमा पुनः अपील गर्ने बताइएको छ। अब आर्थिक समाचार।
नेपाल र भारतबीच उद्योग प्रवर्धन र व्यापार सहजीकरणका विषयमा छलफल भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बिहिबार वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवको प्रतिनिधिमण्डलबीच भएको बैठकमा सचिव भट्टराईले वाणिज्य क्षेत्रमा देखिएका समस्या आपसी संवादका माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभयो। बैठकमा दुई मुलुक बीचको आपसी हित, उद्योग प्रवर्धन र व्यापार विस्तारका लागि नियमित छलफल गरेर अघि बढ़नुपर्नेमा भारतीय प्रतिनिधिमण्डलले जोड़ दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डाक्टर नारायण रेग्मीले जानकारी दिनुभयो। यस किसिमको छलफलले नेपालको बढ़दो व्यापार घाटा कम गर्न थप सहयोग पुग्ने पनि प्रवक्ता डाक्टर रेग्मीले बताउनुभयो। साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से र कारोबार रकम दुवै घटेको छ। बिहीबार नेप्से परिसूचक 32.51 अंकले घटेर 2633.42 बिन्दुमा पुगेको छ। बिहीबार 225 कम्पनीका 3,70,00,00,00,000 रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। नेप्से घटे पनि बिहीबार 3 कम्पनीको शेयर भने 10% बढेको छ। शेयर मूल्य 10% बढेका कम्पनीमा मनकामना स्मार्ट लघुवित्त, नेपाल फाइनान्स र मैलुङ खोला जल विद्युत कम्पनी रहेका छन्। आन्तरिक राजस्व कार्यालय भरतपुरको भदौ महिनाको राजस्व संकलन लक्ष्यभन्दा 40,27,00,000 बढ़ी संकलन भएको छ। भदौ महिनामा आन्तरिक राजस्व विभागले 93,62,81,000 लक्ष्य दिएकोमा 1,33,65,53,000 रूपियाँ संकलन भएको हो। संकलन भएको राजस्व मध्ये सबैभन्दा बढ़ी अन्तःशुल्क शीर्षकबाट राजस्व असुली भएको छ भने सबैभन्दा कम ब्याजकर शीर्षकमा 26,82,000 रूपियाँ संकलन गरेको आन्तरिक राजस्व कार्यालय भरतपुरका कर अधिकृत सुशील लम्सालले जानकारी दिनुभयो।
चितवन टाइगर्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लीग ईपीएलमा काठमाडौँ किङ्स इलेभेनमाथि 3 विकेटको रोमाञ्चक जित हात पारेको छ। लगातार दोस्रो जितसँगै चितवन 4 अंक जोड्दै शीर्ष स्थानमा उभिएको छ। जितको लागि 142 रनको विजय लक्ष्य पछ्याएको चितवनले 18.4 ओभरमा 7 विकेट गुमाउँदै पूरा गर्यो। 14 ओभरमा 95 रन बनाउँदै 7 विकेटको कमजोर अवस्थामा पुगेको चितवनलाई कमल सिंह ऐरी र राजेश पुलामीले उत्कृष्ट साझेदारी गर्दै जित पक्का गराएका थिए। काठमाडौँका रायल वल्स र जितेन्द्र मुखियाले 2-2 विकेट लिए। जनक प्रकाश, गुलशन झा र सन्दीप लामिछानेले 1-1 विकेट लिए। त्यसअघि ट्युट क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौँले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 141 रन बनाएको थियो। चितवनका स्पिनर सागर ढकालले 4 विकेट लिए। करिम जन्तनले 2 विकेट लिए भने सेगु प्रसाद र कमल सिंह ऐरीले 1-1 विकेट लिए। पहिलो खेलमा चितवनले विराटनगर वाइरसलाई 2 विकेटले पराजित गरेको थियो। काठमाडौँले साबिक विजेता ललितपुरलाई 7 विकेटले पराजित गरेको थियो। चितवनले पहिलो खेल अब शुक्रबार पोखरा राइनोसँग खेल्नेछ। काठमाडौँले शनिबार भैरवासँग खेल्नेछ। नेपाल पुलिस क्लब 6 संस्करणको एनबीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वर स्थित राखेपा कवर्ड हलमा बिहिबार भएको दोस्रो क्वार्टर फाइनलमा ढोरपाटन स्पोर्ट क्लबलाई 3-0 सोझो सेटमा हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो। यस जितसँगै पुलिस सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ। यसअघि साबिक विजेता हेल्प नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। साफ च्याम्पियनसिपको लागि मालदिवसमा रहेको नेपाली राष्ट्रिय फुटबल टीमका कप्तान तथा गोलकिपर किरण चेम्जुङले मैदानमा नतिजाका लागि लड्ने बताएका छन्। मालेमा बिहिबार आयोजित फ्री म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले मालदिवसमा कुनै पनि टीमसँग नडराउने र नतिजाका लागि मैदानमा लड्ने बताएका हुन्। नेपालले शुक्रबार आयोजक मालदिवस विरूद्ध खेल्दै साफको शुरूआत गर्नेछ। नेपाल र मालदिव्स बीचको खेल नेपाली समय अनुसार राति 9:45 बजे शुरू हुनेछ।
अब मौसम। आगामी 24 घण्टामा देशभर सामान्य बदली भई प्रदेश नम्बर 1-2 बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 18.6 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 28.8 डिग्री सेल्सियस, न्यूनतम 19.6 डिग्री सेल्सियस वर्षा फाटफुट। पोखराको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस वर्षा 7.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 27.8 डिग्री सेल्सियस, न्यूनतम 20.7 डिग्री सेल्सियस वर्षा फाटफुट। र दिपालको अधिकतम 34 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। संघीय संसदको बैठक सञ्चालनमा सहयोग गर्न नेकपा एमालेलाई सर्वदलीय बैठकको आग्रह। बैठकमा नेकपा एमाले अनुपस्थित। नेकपा एमालेको भोलि काठमाडौँमा शुरू हुने प्रथम विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा। कोरोना संक्रमण कायमै रहेकाले अर्को आदेश नभएसम्मका लागि भीड़भाड़ सभा, जुलुस र महोत्सवमा काठमाडौँ जिल्ला प्रशासनको रोक। र इक्वेडर स्थित एक कारागारमा दुई समूह बीच भएको भिडन्तमा 116 जनाको मृत्यु भएपछि आपतकालको घोषणा। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।